نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي مسن انسانیت اس میں سے متنی دور نیا ٹاپک ہے بدتمیزیاں اور بےہودگیاں ہم اس میں دیکھ رہے تھے پیچھے بھی کہ طوفان امڑ اٹھتے قبلے کی تبدیلی کو ایک بہت بڑا شوشہ بنا کر مسلمانوں کے خلاف زبانیں بھی کھولی گئیں اور مسلمانوں کے خلاف دوسروں کو کیا بھی گیا آج کچھ پڑھتے ہیں کہ کچھ اور کیا طریقے اختیار کیے گئے جس سے اسلام کو دوسروں کی نظروں میں کم کیا جائے جو لوگ خود کوئی تعمیری نصب العین نہیں رکھتے وہ کسی تعمیری کام کو تعمیری کس کو کہتے ہیں کنسٹرکٹیو یعنی بامقصد اچھا کام کسی تعمیری کام کو محض اس لیے نہیں ہونے دینا چاہتے کہ اس وجہ سے ان کا کھوکھلا پن دنیا کے سامنے بے نقاب ہونے لگتا ہے بات واضح جب آپ قرآن کی تعلیم لینا شروع کرتے ہیں نا تو بہت سارا جو ریئیکشن آتا ہے نا اس کی بھی یہ وجہ ہوتی ہے لوگ سوچتے ہیں کہ آپ لوگ اب بہت کچھ سیکھ جائیں گے پھر ہم پہ تنقید کریں گے اچھا سب کر رہے ہیں پھر میں نہیں کروں گا تو پھر کیا ہوگا وہ ایک قسم کی خفت ہوتی ہے اس کو مٹانا چاہتے ہیں وہ جیسے کہتے ہیں نا کہ ایک دم کٹی لومڑی کیا چاہتی ہے کہ سب کی دمیں کٹ جائیں اسی طرح سے یاد رکھیے بیکار لوگ جو ہوتے ہیں نا ان کو خود تو کرنا کچھ نہیں ہوتا اور جو کر رہے ہوتے ہیں پھر ان کی بھی لیگ پولنگ کر رہے ہوتے ہیں یہی صورت یہود کی تھی وہ برسوں سے مدینہ کے ماحول پر چھائے ہوئے تھے لیکن کبھی وہ اس قابل نہ ہوئے کہ پستیوں میں گری انسانیت کو بلندی کردار پر لا سکیں لوگوں کے ذہنوں کا تزکیہ کر سکیں اور ان کے اخلاق سنوار سکیں اور ان کو نظم اور تہذیب سکھا سکیں ان کو امن و سلامتی کا کوئی نظام دے سکیں وہ گری ہوئی انسانیت کو تو کیا سہارا دیتے خود اپنے آپ کو سنبھالنے کے قابل نہ تھے دنیا کا ہر روگ ان کے رگ و پے میں سرایت کر چکا تھا اور وہ اپنے کسی روگ کا درمان کرنے کی سمجھ بوجھ نہ رکھتے تھے اب جب ان کی آنکھوں کے سامنے ایک نئی طاقت ابھری اور اس نے لوگوں کے دل و دماغ میں زندگی بخش اصول و اعتقاد کے چراغ جلانے شروع کیے ان کے کرداروں کے کھنڈروں کو صاف کر کے تعمیر نو کا آغاز کیا ایک مقدس نصب العین کے سانچے میں ڈھال کر افراد تیار کرنے اور ان افراد کے بل پر ایک نظام امن و عدل کی تاسیس کرنے کی مہم شروع کر دی تو یہود بھنا اٹھے یعنی ابھی تک مدینہ میں جو کچھ ہو رہا تھا یہود کے انڈر ہو رہا تھا لیکن کوئی اس کے ریزلٹس نہیں لکھے یہاں میں ایک چھوٹا سا سائٹ کا ایشو آپ سے شیئر کروں کہ آپ دیکھیے کہ آج بظاہر دنیا میں مختلف جگہوں پہ مسلمان دین کا کام کرتے ہیں کسی چھوٹے سے چھوٹے ملک یا بڑے سے بڑے ملک میں آپ چلے جائیں حتیٰ کہ ویسٹ میں بھی جائیں تو آپ کو وہاں بھی مسلمان بہت کام کرتا دکھیں گے لیکن کسی جگہ کام ہونا اور بات ہے اور اس کا تعمیری یا اس کا با مقصد ہونا اور بات ہے پتہ کیسے چلے گا کہ یہ کام ٹھیک ہے کہ نہیں نتائج سے اگر آپ کو کسی سوسائٹی میں اثر دکھ رہا ہے لوگ دن بہ دن قرآن کے قریب آ رہے ہیں اسلام کے قریب ہیں عورتیں باحیا ہو رہی ہیں مردوں میں غیرت آ رہی ہے اور نمازوں سے قربت ہے تو مان لیں کہ کام تعمیری رخ پہ ہو رہا ہے تو بظاہر یہود کام کر رہے تھے لیکن اثرات نہیں تھے تو ہمیشہ اپنے لیے گول بنائیں جہاں بھی دین کا کام کرنا ہے بعد میں وہاں سے نتائج لینے ہیں کہ کیا لوگوں میں پازیٹیو چینج آ رہی ہے کہ نہیں آ رہی اور اس تعمیری تحریک کو ناکام کرنے کی ہر گھٹیا سے گھٹیا تدبیر اختیار کی اور اس طرح کی منفی اور تحریبی طاقتیں جب کسی کی مخالفت پر کمر باندھتی ہیں تو شرافت اور معقولیت اور تہذیب کو اٹھا کے بالائے طاق رکھ دیتی ہیں نہایت کمینگی کے ساتھ بدتمیزیاں کرنا ان کی شان تقدس کو گوارا ہو جاتا چنانچہ بدتمیزیوں کا محاذ بھی کھول دیا گیا ان جانشینان یعنی جان دینے والے انبیاء اور علم برداران نے کتاب الہی اور مسند نشینان درس افتاح مشکل لفظ ہے مراد یہ کہلے کہ نبی اور ان کے ساتھی اور افتاح نے بغض و انات کے میخانے سے جام کے جام چڑھا کر جن کرتوتوں کا مظاہرہ کیا ان میں سے دو تین مثالیں یادگار رہیں گی مذہب اور تقویٰ کے اجارہ دار جب حضور صلی اللہ علیہ وسلم سے ملتے تو السلام علیک کہنے کی بجائے زبان کو گھما کر السلام سے لفظ لام غائب کر دیتے اور السلام علیک کہا کرتے اس کلمے کے معنی یہ تھے کہ مخاطب تجھ پر موت وارد ہو نعوذ باللہ یہ سلوک کیا جا رہا تھا اس جلیل القدر ہستی سے جو ابراہیم اور موسیٰ اور یعقوب اور یوسف اور اسحاق اور اسماعیل علیہ السلام ہی کے پیش کردہ پیغام کی تجدید کے لیے سرگرم عمل تھی جو تورات کی اصلی روح کی تجدید کرنے میں منہمک تھی یعنی مصروف تھی जो शरीयत इलाही और कानून आसमानी ही के अहिया, अहिया कहते हैं दोबारा जिंदा करना, के लिए महवे जिहाद थी, बल्कि कहना चाहिए कि जो दरअसल यहूद के फरामोश करदा फरीजे को अदा कर रही थी और इन्हीं का छोड़ा हुआ काम कर रही थी। एक मरतबा ये तकद्दस माबान मदीना, यानी जिनको मदीना में बड़ी इज्जत हासिल थी, पैगम्बर हक के घर पर आए तो गुंडों और कमीनों का सा यही लुगत इस्तेमाल किया और इस बदतमीजी पर हजरत आयशा रजी अल्लाह तआला अन्हा ने पर्दे के पीछे से सख्त रद्द अमल दिखाया। वो गुस्से में जवाब दिए बगैर रह न सकी और कह उठी कि कमबख्तो तुम पर मौत वारिद हो। सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम के कान में यह आवाज पड़ गई। आपने उम्मुल मोमिनीन को समझाया कि आयशा नरमी से काम लो। हजरत आयशा ने अर्ज किया, कुछ आपने भी सुना कि उन्होंने क्या कहा था? फरमाया, सुना तो था लेकिन मैंने भी वालेक कह दिया, ये काफी है। आपने सुना होगा मारूफ वाक्य। आप देखते हैं कि इस बुक में वाक्यात नहीं है बल्कि उसके ऊपर तबसरे हैं कि जब वो दर पर्दा नबी सल्लम को अस्सलाम वालेकुम की बजाय आप पे मौत की बात करते तो हजरत आयशा ने भी गुस्से में आकर कह दिया कि तुम पर भी हो, और जरा सी बात आगे की तो अल्लाह के नबी ने कहा कि सिर्फ वालेक कह दोगे तो इतना ही काफी है। तो इसलिए जब भी कभी आपको शक पड़े ना कि कोई सलाम ठीक नहीं कर रहा तो फिर आगे बढ़ाने की बजाय बस वालेक या वालेकुम कह दें तो जो उसने आपको कहा वो उसके ऊपर पड़ जाएगा। बदतमीजी की दूसरी मशहूर शर्मनाक मिसाल है जिनका रिकॉर्ड कुरान ने हमें इस शक्ल महफूज कर दिया, मुलाहजा हो। एक ये कि बज़्मे रिसालत में ये इजारा दाने तकवा, क्या होता है इजारा दाने तकवा? जो तकवा की इजारादारी रखते थे, मिनोपली कहते थे, हमारे सिवा तकवा किसी के पास नहीं, ये मुराद है। और दुराने गुफ्तगु में जहां कहीं ये कहने की जरूरत पेश आती कि जरा ठहरिए, हमें बात समझने का मौका दीजिए, तो इस मौके पर एक जू मानी लफ्ज इस्तेमाल करते, रायना। इस लफ्ज का जाहरी मतलब तो वही था कि हमारी कुछ रियायत फरमाइए, हमारी बात सुन लीजिए, हमारी जानिब तवज्जो रखिए। मगर दूसरी तरफ इब्रानी जुबान में इससे मिलता जुलता लफ्ज इस मानी में इस्तेमाल होता था कि सुन तू बहरा हो जा। इसके अलावा अरबी जुबान में भी करीबी मादे से इसके हम सूरत अल्फाज ऐसे मौजूद थे जिनसे मानी सू निकलते थे, यानी बुरे मानी थे। मसलन रा आइन पे यानी शर्त डाल दें, रा रा अन से एक लफ्ज था अर्रा, जिसके मानी थे सफलतुन्नास यानी बेवकूफों में से यानी लोगों में सबसे हल्का। इसको राइना की शक्ल देना कुछ मुश्किल ना था। इसी तरह राना वराइना रानुन में जाहिल और बेअकल होने के मानी पाए जाते हैं। जरा सा जुबान को और लचका कर इसे राइना भी बनाया जा सकता था। और इस सूरत में मानी होते हैं हमारे चरवाहे, ए हमारे गडरिए, यानी एक ही लफ्ज में अहमक और कमजोर और निचले के मानी भी यूज करते और चरवाहे के मानी भी इस्तेमाल करते। ये मुख्तलिफ सूरतें थी जिन्हें उजमाए यहूद, उजमा कहते हैं अजीम से यानी जो यहूद के बड़े लोग थे, हाँ उजमाए यहूद, हाँ हमा जुबा दस्तार मुसम्मी, यानी वो लोग जिनको अपनी पगड़ियों और अपनी जो उन्होंने जुब्बे पहने होते थे उसकी बड़ा मान था। कहने का मतलब ये कि जो खुद को बहुत नेक समझते थे, सूरत बना बना कर इख्तियार करते थे। अवाम बेचारे भला लुगत और अदब के इतने कहाँ माहिर हो सकते हैं। ये उलमाए गरामी कदर जो घरों से खूब तैयारी करके आते थे कि आज क्या क्या बदतमीजियां की जानी चाहिए। इन हस्तियों में से कम एक यानी रुफाया बिन जैद बिन साबित के मुतालिक तो तारीख में वाज़े रिवायत मौजूद है कि इखलाक और शराफत की शानदार मिसाल के कायम करने में इस यहूदी मौलवी ने भी हिस्सा लिया। यानी जाहिरन देखिए तो बड़ी शाइस्तगी थी लेकिन दिलों की गहराई में उतरी है तो अंदर गुंडों की सी के नफ्सियात काम कर रही थी। आपस में जानते थे कि हम वक्त की मुमताज शख्सियत का मजाक उड़ा रहे हैं लेकिन अगर कोई टोक देता तो इरशाद फरमाते कि वाह हमें तुमने बदतमीज समझा, हम तो अदब और एहतराम के साथ तरस कर रहे हैं, जरा हमें समझाने का मौका दीजिए। दूसरी ये कि दौराने गुफ्तगु में मुख्स ने इंसानियत को अक्सर ये जानशीनाने अंबिया और रसूल यानी जो खुद को कहते थे कि हम नबियों के जानशीन हैं, अंबिया और रसूल यूं खिताब करते यानी जानशीनाने अंबिया और रसूल यूं खिताब करते, इस्म गैर मुस्मैन। इसका जाहरी मतलब यह था कि जरा सुनिए, आपका एहतराम इसमें माने है कि आपको कोई बात आपकी मर्जी या इजाजत के बगैर सुनाई जा सके। लेकिन इनकी शर पसंदाना जहनीत इससे एक और मफहूम मुराद लेती, ये कि तुम इस काबिल नहीं हो कि तुमको कोई बात सुनाई समझाई जाए, और ये कि खुदा करे तुम बहरे हो जाओ, सुनने के काबिल ही न रहो। आज अगर ये जुमले कोई किसी को बोले दुनिया में तो पसंद किए जाएंगे, कोई दुनिया के किसी फील्ड में सदर को, वजीर को, प्राइम मिनिस्टर को, किसी बादशाह को जाकर के ये बातें कहे, क्या वो बर्दाश्त करेगा? तो नबी सल्लम भी तो एक आला मुकाम पे फायज थे ना, इससे क्या पता चलता कि जब दिलों में गंदगी होती है ना, तो इंसान जाहरी तौर पे जी हजूरी करें भी, लेकिन उनके दिलों के अंदर वो गंदगी होती है कि जो फिर किसी ना किसी मौके पे खुल के सामने आ जाती है। और इससे ये भी पता चलता है कि अगर अल्लाह ताला नबी सल्लम को ना बताते ये बातें, तो हमें भी ना पता चलती। इसी तरह अगर उस दौर के लोगों की बातें अल्लाह ने वही के जरिए खोल दी, तो अगर आज के दौर में कोई नबी होते, कोई वही का सिलसिला आता, तो हो सकता है कि आज के दौर की जो इस्लाम के खिलाफ बातें और इस्लाम दुश्मनियां हैं उसको भी कहीं ना कहीं खोल दिया जाता। तो हमारे लिए ये है कि इन सारी बातों को सुनते वक्त अपना मुहासबा करें और देखें कि कहीं गुस्ताखी में या अनजाने में हमसे तो कोई ऐसा काम नहीं हो जाता। तो दो मिसालें देखी, पहली कौन सी थी? अस्सलाम वालेकुम की, दूसरी थी रायना की। अब तीसरी मिसाल, तीसरी ये कि अहले ईमान नबी सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में बैठकर जब कोई इरशाद सुनते और समझ लेते, तो हिदायत इलाही के तहत जज्बे सादिक से पुकार उठते, समेना व अताना, यानी हमने इरशाद को सुन लिया और हमने इसकी इताअत इख्तियार की। क्या हम भी ये करते हैं? हम भी तो इल्म की महफिल में बैठते हैं ना, तो अपने लिए अमल की बात लिखे कि हमने सहाबा की सुन्नत पे अमल करना है कि समेना व अताना। अब इस वक्त हम सुन रहे हैं ना, तो मानेंगे कब? अभी मानना है इंशाअल्लाह ताला। लेकिन हामिलीने तौरान ऐसे मौके पर बड़ी ड्रामाई हरकत करते, पहले जोर से पुकारते समेना, जी हमने सुन लिया, फिर धीमी आवाज से जुबान को लचका के अताना की बजाय असईना, हमने तुम्हारी बात को रद्द किया, नाफरमानी का आजम कर लिया। यहां भी वही मुश्किल कि कोई गिरफ्त करता तो तेवरी चढ़ाकर कहते, तुमने हम लोगों को इतना नामाकूल समझ लिया है, मुखालफत के जोश में आकर हम पर ऐसी घटिया हरकत का इल्जाम लगाते हो, तुम में अपने से बाहर उलमा और बुजुर्गों का एहतराम बाकी नहीं रहा, अपने अलावा किसी को तुम शरीफ और माकूल मानने पर तैयार ही नहीं हो। यानी वो कहते हैं ना, चोरी और सीना जोरी वाली बात है। गौर फरमाइए कि आखिर इस तरह की गंदी हरकतों से क्या मुहसिन इंसानियत के पैगाम में कीड़े पड़ चले थे? यानी क्या इससे अल्लाह के नबी का पैगाम फैलने से रुक गया? क्या इस बेहूदगी के जोर से इस्लामी जमात का वजूद मिट चला था? गालियां देने और मुंह चढ़ाने से किसी तामीरी ताकत का एक बाल भी बीका नहीं किया जा सकता। अलबत्त इसमें सारा मजा सिर्फ इस कदर होता है कि मुकाबिल की जामेत मनफी और तखरीबी ताकत के दिल का बुखार निकल जाता है। यानी वो जो दिल में सोच रहे थे ऐसी बातें कहकर समझ लें कि वो अपने आप को हल्का कर लेते थे। ये बुजुर्ग जब बज़्मे नबूवत में इस तरह के कारनामे अंजाम देकर रुखसत होते होंगे, तो अपनी महफिलों में जाकर फख्र करते होंगे कि आज तो बस जी हम इन साहेब को ये और ये कह खाए। मरीदों में बैठकर अपनी काबिलियत का सिक्का जमाते होंगे कि हमने लफ्जों के उलट फेर से क्या क्या मतलब निकाले और चस्पा किए हैं, और हमारे सरफो नहव फसाहत और बलागत के इल्म ने इस मार्के में हमें कितनी मदद बहम पहुंचाई है। यानी कर लेते थे, फिर बाद में कहते थे देखो इनको तो पता ही कुछ नहीं चलता। ये भी महरूमी की बात है। देखिए नबी सल्लल्लाहु अलैहि वसल्लम भोले भाले थे, अगर कोई बंदा जाहरी तौर पे उनके साथ खुल के सामने ना आता, तो आप अपने तौर पे बुरा कयास नहीं करते थे। तो ये तो अच्छी बात है ना, सिंपल कह लीजिए एक इंसान का होना, तो आप कहते थे देखो कितने भोले हैं, लो जी हम तो इनको कुछ भी कह दें, ये है वो है दिस एंड दैट, और नुकसान क्या होगा इसका कि फिर वो अपनी सारी ऐसी बातों का इल्जाम दूसरों के ऊपर लगा देते थे। तो ये सारी चीजें पढ़ते हुए वाकई अगर हमारे दिल में नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत और प्यार है, तो हम दिल में दर्द महसूस करेंगे और हिकमत भी सीखेंगे। आज जब लोग नबी सल्लम के कार्टून बनाते या आपके ऊपर कोई बात कहते, तो मेरा ईमान है कि अगर नबी सल्लम आज भी मौजूद होते तो उनका रिएक्शन बहुत पॉजिटिव होता। जिसको यकीन है ना कि मैं ठीक हूँ, उसको कोई परवाह नहीं होती लोग कुछ कह ना कहें, क्योंकि पता है मैं ठीक हूँ। कोई कह देगा ठीक है तो क्या, कोई नई बात नहीं बताई, कोई गलत कह दे मसलन, तो आप कहेंगे इसको पता ही नहीं है। लेकिन आप ठीक नहीं है और कोई आपके सोने जैसे लफ्जों से आपको लिखे, तो आप कहेंगे इसको पता ही कुछ नहीं है। तो काम ठीक कीजिए, कोई अच्छा कह दे उसकी मर्जी, बुरा कह दे उसकी मर्जी, अपना मुहासबा कर लें। इसी चीज ने नबी सल्लम को इतनी मुखालफतों में से निकाल दिया। बुजुर्गान यहूद के इन कारनामों में इबरत का दर्स ये है कि मजहबी लोग जब इन्हितात का शिकार होते हैं, तो इनमें तहरीफ हुए कलेमात की गंदी बीमारी शुरू हो जाती है। दूसरे, इनके अंदर से इंसानियत और शराफत और तहजीब के तकाजों का लिहाज बिल्कुल खत्म हो जाता है। तीसरे, इनकी हरकात के जाहिर और बातिन में शर्मनाक तजाद पैदा हो जाता है। चौथे, इनमें एक तरह की बुजदिली पाई जाती है, जिसकी वजह से वो सीधे सीधे तरीक से दिल के गंदे जज्बात को उगल भी नहीं सकते, बल्कि अपनी बदनीति पर, यानी बदनीयति लिख लीजिए या समझ लीजिए, बदनीयति पर شرافت کی جھلیاں چڑھا چڑھا کر لاتے ہیں۔ یہ ایسی علامت ہے جو کسی ذہن و فکر کے فاسد ہونے کی قطعی دلیل ہوتی ہیں، علل خصوص یعنی خاص طور پہ بد زبانی اور بازاری انداز خطاب جہاں بھی پایا جائے وہاں حق اور انصاف اور سچائی سے کوئی تعلق باقی نہیں رہ سکتا۔ آدمی کا ہر ہر بول اور اس کا انداز گفتگو اس کی سیرت کا اسی طرح ترجمان ہوتا ہے جس طرح کھانے کی کسی دیگ میں سے اس کی خوشبو پھیل کر دور دور تک کھانے کی نوعیت اور اس کے مسالوں کے معیار کا اعلان کر دیتی ہے۔ اب اگر کسی دل و دماغ کی دیگ سے بد زبانی اور بد تمیزی کی سڑاند اٹھ رہی ہو تو کیسے توقع کی جا سکتی ہے کہ اس کے اندر پاکیزہ خیالات اور شریفانہ جذبات سے ترکیب پا کر کوئی اعلیٰ سیرت پک رہی ہوگی۔ جب کسی شخص کو دیکھو کہ وہ اختلاف کرنے والوں کے خلاف بد زبانی اور بدتمیزی کی سطح پر اتر آیا ہے تو سمجھو کہ یہ اس کے مقابلے میں دلیل کی بازی بھی ہر چکا اور اخلاق کے مقابلے میں بھی شکست کھا چکا۔ اب یہ ہرا ہوا کھلاڑی یعنی ہارا ہوا جب یہ ہرا ہوا کھلاڑی محض دل کا بخار نکال رہا ہے اور دل کا بخار نکالنے والی طاقتیں تاریخ میں کوئی اثر نہیں پا سکتی، وہ بس دل کا بخار نکالتی ہیں اور تعمیری دعوتوں کے قافلے گام بگام آگے بڑھتے چلے جاتے ہیں۔ اتنے پر ہی بس نہیں ہو جاتی، مدینہ میں جب اذان کی ابتدا ہوتی تھی تو چونکہ یہود کے روایتی مسلک کے خلاف یہ بھی نظام مذہب میں ایک بدعت تھی، لہذا وہ اس پر بڑا پرپیٹ کھاتے۔ پہلے سب سے کیا تھا؟ سلام علیکم کو بدلا، پھر آئینہ کو بدلا، پھر سمینا کے بعد اتانا کا معاملہ کیا، اور اب کیا ہے؟ اذان کی آواز سن کر الٹی سدھی باتیں کرتے تھے، ان کو یہ اچھا نہیں لگتا۔ آپ دیکھیے کہ جو چیز آپ کے دل میں نہیں جاتی نا وہ ضرور کہیں نہ کہیں آپ کو پریشان کرے گی۔ خیر، خصوصاً وہ یہ دیکھ رہے تھے کہ اذان کے کلمات اسلام کی پوری انقلابی دعوت اور اس کے بنیادی نظریے کو جامعیت سے سامنے لے کر آتے، اور دن میں 5 مرتبہ ان کا پکارا جانا اور اونچی اور خوشائند آواز میں پکارا جانا ایک مؤثر ذریعہ نشر و اشاعت ہے۔ یہ آواز ان کی عورتوں، ان کے بچوں اور ان کے غلاموں کے کانوں میں پڑتی، ہر روز پڑتی اور 5-5 بار پڑتی۔ تصور کیجئے کہ جب یہ انوکھی آواز بلالی سوز و ساز کے ساتھ گونجتی ہوگی تو مدینہ کی ساری فضا میں سناٹا چھا جاتا ہوگا، اپنوں پرایوں کے دل متوجہ ہو جاتے ہوں گے، خصوصاً ان کو وہ فرق محسوس ہوتا ہوگا جو گھنٹے اور ناقوس بجانے اور اذان پکارنے کا ہے۔ گھنٹے اور ناقوس کون بجاتے ہیں؟ جو ہندو تھے وہ گھنٹے بجاتے ہیں، ناقوس جو ہیں وہ عیسائی بجاتے ہیں، اور بعض دفعہ دونوں چیزیں دونوں طرف جا سکتی ہیں۔ جس کے بارے میں خود ان کے عوام میں کچھ نہ کچھ احساس کرتے ہوں گے، گھنٹے اور ناقوس کی آواز بس آواز تھی، اس میں نہ لفظ تھے نہ معنی تھے، بخلاف اس کے اذان کی آواز چند بولوں اور چند کلموں پر مشتمل تھی جس میں عام فہم معنی معجزن تھے۔ گھنٹے اور ناقوس کی آواز میں انسانی جذبات کا اظہار نہیں تھا، لیکن اذان کی پکار میں انسانی قلب کا سوز و گداز کار فرما ہوتا تھا۔ اس فرق کو محسوس کر کے یہود بجائے اس کے کہ یہ اعتراف کر لیتے کہ اذان فی الواقع عبادت کی دعوت دینے کا بہتر اور مؤثر ذریعہ ہے اور اس کے کلمات قدر و قیمت رکھتے ہیں، وہ چڑ میں مبتلا ہو گئے۔ اپنی مجلسوں میں، صحبتوں میں وہ اذان پکارنے والے کی آواز کو عجیب و غریب تشبیہیں دیتے، وہ نقلیں اتارتے اور اذان کے کلمات کو بگاڑ بگاڑ کر سامان تدحیک پیدا کرتے۔ حسد اور کینہ ان مذہب داروں کو بھانڈوں کی سطح تک جا گراتا تھا، مگر جو کام اذان کر رہی تھی اس کی روک تھام تدحیک اور نقالی اور بھانڈ پن سے کیسے ہو سکتی تھی؟ بدتمیزیوں کی آخری حد یہ تھی کہ خود اللہ تعالیٰ کو بھی نعوذ باللہ نشانہ بنا لیا گیا۔ مثلا جب یہ آیت اتری کہ منزل الذی یقرض اللہ قرضا حسنا، کون ہے جو اللہ کو اچھا قرض دے، تو بجائے اس کے کہ اس کے سیدھے صاف مفہوم کو اخذ کیا جائے، یہود نے یہ کہہ کر مذاق اڑانا شروع کیا، لوگوں سنتے ہو اب تو اللہ میاں بھی نعوذ باللہ ثم نعوذ باللہ کا لاش ہو گئے یعنی غریب ہو گئے، لب وہ بندوں سے قرض مانگنے نکل کھڑے ہوئے۔ خدا سے بے خوفی اور بے شرمی کی اس سے زیادہ ناپاک مثالیں کم ملتی ہیں۔ اس طرح قرآن میں جہاں مکھی مچھر یا بظاہر حقیر چیزوں کا بطور مثال تذکرہ ہوا اور ان کے وجود سے کوئی استدلال کیا گیا، وہاں یہ لوگ طنز و تحقیر کا طوفان مچانے کا موقع پا لیتے، کہتے کہ ان مسلمانوں کا خدا بھی عجیب ہے کہ جسے مثال دینے کے لیے بھی ملتی ہیں تو ایسی ہی حقیر چیزیں۔ اس استہزاء یعنی مذاق اڑانے میں یہ استدلال بھی شامل ہوتا کہ قرآن خدا کا کلام کیسے ہو سکتا ہے، جبکہ اس کے اندر ان گھٹیا چیزوں کا تذکرہ ہے۔ ان لوگوں کو کیا خوب جواب ملا کہ ہاں اللہ اسے ہرگز نہیں شرماتا کہ مچھر یا اس سے بھی حقیر تر کسی چیز کی تمثیل دے۔ جو لوگ حق بات کے قبول کرنے والے ہیں وہ انہی تمثیلوں کو دیکھ کر جان لیتے ہیں کہ یہ حق ہے جو ان کے رب ہی کی طرف سے آیا ہے، اور جو ماننے والے نہیں ہیں وہ انہیں سن کر کہنے لگتے ہیں کیسی مثالوں سے اللہ کو کیا سروکار۔ یاد آ رہی ہوگی آپ کو سورۃ بقرہ کی آیت نمبر 26۔ تو آپ دیکھیں یہ سب کچھ پڑھتے ہوئے میرا تو دل بوجھل ہو گیا، ایسے لگتا ہے کہ باادب باد نصیب، بے ادب بے نصیب۔ شاید اس گروہ کو ہدایت مل جاتی اگر باادب ہوتے۔ نبی صلی اللہ علیہ وسلم جو وقت کا نبی تھا ان کے سامنے آیا، ان کو اللہ نے موقع دیا، یہ اس سے فائدہ بھی اٹھا سکتے تھے لیکن انہوں نے اس سے فائدہ اٹھانے کی بجائے اپنا فائدہ بھی کھو دیا۔ تو جب نصیب بندے کا کھوٹا ہو جاتا ہے نا، تو وہ پھر بالکل ایسی ساری چیزوں کو جس میں اس کا اپنا بھی فائدہ تھا وہ چھوڑ دیتا ہے۔ اور ہمارے لیے اس میں عمل کی بات بھی یہ ہے کہ آج کے دور کے مسلمانوں کو بھی اس قسم کی چیزوں پہ اپنا محاسبہ کرنا چاہیے۔ اور نبی صلی اللہ علیہ وسلم نے جس طرح ٹھنڈے دل دماغ کے ساتھ ان ساری چیزوں کو لیا تو یہ چیزیں ایشو نہیں بنی۔ آج ہم کریں کرائیں کچھ نہ چاہے، ایشو بڑے لمبے چوڑے بن جاتے ہیں۔ آپ اگنور کر دیں ان چیزوں کو، آپ دیکھیں گے یہ لوگ اپنی موت اب خود مر جائیں گے۔ کام کرتے جائیے، با مقصد رہیے، اور بس باقی معاملات اللہ پہ ڈال دیں۔ جی اللہ تعالیٰ ہمارے دل کھول دے۔ میں کہتی ہوں ہدایت مل جانا بڑی بات نہیں ہے، ہدایت ملنے کے بعد قائم رہے اور انسان اس سے فائدہ لے سکے۔ ٹھیک ہے، چلیے یہاں پہ یہ ٹاپک پورا ہوا۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔